यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जेएनजी आन्दोलनका घाइते र शहीद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन। बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न सड़क खण्ड अवरूद्ध, आवागमन प्रभावित र चीनद्वारा न्यूजील्याण्डले लगाएको जासूसी आरोपको खण्डन। समाचार अब विस्तारमा। सरकारले गत वर्ष भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका क्रममा भएका घाइते तथा शहीद परिवारका सम्झौता कार्यान्वयनको लागि सहजीकरण समिति गठन गरेको छ। आज काठमाडौँमा आयोजित प्रेस ब्रिफिङमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अरियालले उक्त जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिवको संयोजकत्वमा गठित जेएनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समितिले सरकार र आन्दोलनकारी पक्षबीच भएका सम्झौताहरूको कार्यान्वयन र समन्वयमा मुख्य भूमिका खेल्ने जनाइएको छ। नेपाल सरकार र जेएनजी प्रतिनिधिहरूबीच 2082 मंगिर 24 गति भएको सम्झौता र मन्त्री परिषदको 2083 असार 18 गतेको बैठकबाट स्वीकृत भएको एकीकृत प्याकेजको कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी समितिलाई तोकिएको छ। समितिले प्याकेज कार्यान्वयनको लागि विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय पनि कायम गराउनेछ। समितिले आन्दोलनका घाइते तथा शहीद परिवारको लागि प्रत्यक्ष सम्पर्क बिन्दुको रूपमा काम गर्नेछ। मन्त्री परिषदबाट स्वीकृत प्याकेजमा व्यवस्था भए बमोजिम प्रभावित परिवारहरूको शिक्षा, स्वास्थ्य तथा रोजगारी समेतको संवेदनशील विषयहरू कार्यान्वयनमा ल्याउन समितिले विभिन्न सरकारी निकायहरूसँग आवश्यक समन्वय र सहजीकरण गर्ने कार्यादेश पाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले दूरसंचार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। आज संचार मन्त्रालयमा नेपाल दूरसंचार प्राधिकरण र नेपाल टेलिकम संघको छलफलका क्रममा उहाँले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेकाले सेवा विस्तार र गुणस्तर सुधारमा नियामक र सेवा प्रदायक दुवैले गम्भीर भएर परिणाममुखी काम गर्नुपर्ने बताउनुभयो। छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले नियामक निकाय र सेवा प्रदायक दुवै पक्षले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड़ दिनुहुँदै नेपाल टेलिकम प्रति नागरिकको अपेक्षा धेरै रहेकाले त्यस अनुसार सेवा सुधार गर्न निर्देशन दिनुभयो। सरकारले चालू आर्थिक वर्षलाई दूरसंचार क्षेत्रको रूपान्तरणको वर्षको रूपमा अघि बढ़ाएको उल्लेख गर्दै उहाँले अब कामको परिणाम देखिनुपर्ने बताउनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले एकातर्फ दुर्गम र कतिपय शहरी क्षेत्रमै पनि नागरिकले टेलिफोन तथा इन्टरनेटको राम्रो सुविधा पाउन नसकेको तर अर्कोतर्फ ग्रामीण दूरसंचार विकासको लागि संकलन हुँदै आएको ग्रामीण दूरसंचार विकास कोषको रकम प्रभावकारी रूपमा खर्च हुन नसकेको बताउनुभयो। गृहमन्त्री सुधन गुरूङले कारागार ऐनलाई समय सापेक्ष बनाउने तयारी भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकमा गृहमन्त्री गुरूङले कारागारमा रहेका निर्दोष जेएनजी युवाहरूलाई प्रतिशोधको भावनाबाट कुनै व्यवहार नगरिने स्पष्ट पार्नुभयो। गृहमन्त्री गुरूङले जेएनजी आन्दोलनका मुद्दा फिर्ता लिने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कैदीबन्दीको मानव अधिकार संरक्षण, न्यायमा पहुँच तथा मुद्दाको प्रभावकारी अनुगमन सुनिश्चित गर्न कारागार ऐनमा आवश्यक कानूनी संशोधनको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। बैठकमा कैदीबन्दीको मानव अधिकार निरीक्षण उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले कैदीबन्दीका लागि स्वच्छ खानेपानी, पौष्टिक आहारसँगै मनोसामाजिक परामर्श, शैक्षिक तथा स्वास्थ्य सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। कारागारभित्रका सबै कैदीहरूको लागि योग तथा ध्यान गर्ने व्यवस्था मिलाउ तथा कारागारमा रहेका महिला, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहका लागि विशेष संरक्षण र सुविधा सुनिश्चित गर्नुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कारागारमा रहेका कैदीबन्दीको पुनर्स्थापना तथा सुधारको लागि प्रभावकारी मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने र न्यायिक व्यवस्थामा नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले कारागारका रोगी कैदीको उपचार तथा व्यवस्थापनको लागि हालको व्यवस्था पर्याप्त नभएको बताउँदै दीर्घरोगी कैदीको लागि कारागारभित्री आवश्यक मापदण्ड अनुसार उपचार तथा स्वास्थ्य निगरानीको व्यवस्था मिलाउनुपर्ने बताउनुभयो। बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन प्रतिवेदन 2083 सर्वसमितिले पारित भएको समितिका सभापति समीक्षा बासकुटाले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाको आज काठमाण्डुमा आयोजित 59 वार्षिक साधारण सभामा उहाँले वर्तमान सरकार पर्यटन क्षेत्रको विकासको निम्ति लागि परेको बताउनुभयो। देशको पर्यटन क्षेत्रको विकासको खातिर नीतिगत र संरचनागत समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रसँगको साझेदारीमा राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सभामुख डोल प्रसाद अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभयो। उहाँले विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासको निम्ति सम्बद्ध सबै पक्ष क्रियाशील हुनुपर्नेमा जोड़ दिनुभयो। महिला तथा बालबालिकाको स्वास्थ्य, मातृ स्वास्थ्य तथा जनसंख्या व्यवस्थापनको क्षेत्रमा सहकार्य विस्तारको विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपीएका नेपाल प्रतिनिधिले भेटवार्ता गरेका छन्। भेटमा मन्त्रालय र यूएनएफपीए बीच प्राथमिकताको क्षेत्रमा सहकार्यलाई थप सुदृढ़ गर्दै स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढ़ाउने दिशामा अघि बढ़ने समझदारी भयो जनाइएको छ। सरकारले सिंहदरबारभित्र सहुलियत खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कार्यालय समयपछि घर फर्कने क्रममा दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले खाद्य बिक्री कक्ष सञ्चालनमा आएपछि सिंहदरबारमा कार्यरत कर्मचारी तथा सेवाग्राही खुशी देखिन्छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छेउमा रहेको सुलभ मूल्य खाद्य बिक्री केन्द्रमा खटिएका कर्मचारीलाई दिनभरि भ्याइ नभ्याइ छ। उहाँहरू बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म नै सेवाग्राहीको जिज्ञासा मेटाउनदेखि सामान प्याक गर्न व्यस्त देखिनुहुन्छ। बिक्री कक्षबाट चामलका बोरादेखि दाल, नुन, तेल, मसला, साबुन लगायतका सामान बोकेर निरन्तर बाहिरी रहेका ग्राहकहरू अधिकांश त सिंहदरबारभित्रकै कर्मचारी छन् भने केही सेवा लिन आउनेहरू समेत रहेका छन्। सरकारले सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई लक्षित गरेर शुरू गरेको बिक्री कक्षबाट शुरूआतकै दिन 1 लाख भन्दा बढ़ीको सामान बिक्री भएको केन्द्रले जनाएको छ। कर्णालीको सिमीको दालदेखि कोदो, फापरको पिठो लगायत भान्सामा चाहिने सबै सामग्री छूटसहित बिक्री गर्ने व्यवस्था मिलाइएको छ। केन्द्रका अनुसार बिक्री कक्षमा दैनिक उपभोगका 142 प्रकारका खाद्य सामग्री राखिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिंहदरबार बिक्री कक्ष प्रमुख जयचन्द्र न्यूपाने घरायसी प्रयोगका सामग्रीका साथै स्टेशनरी, ग्यास, चिनी लगायतका सम्पूर्ण सामग्री तत्काल थप गर्ने तयारी भइरहेको जानकारी दिनुहुन्छ।
अफिसियल सामग्रीहरू, हाम्रो स्टेशनरी सामग्रीहरू पनि बिक्री वितरण हुने हो, ग्यास पनि आउने। हामीले अब यो मन्त्रालयसँग पनि रिक्वेस्ट गरेर यतापट्टिको यो पनि खाली छ, यसलाई पनि हामीले विस्तार गर्नलाई।
दैनिक उपभोगमा चाहिने सामग्री कार्यालयकै आडामा पाइने भएपछि खास गरी महिला कर्मचारीलाई विशेष राहत पुगेको संसद सचिवालयमा कार्यरत रक्षा बस्याल बताउनुहुन्छ।
छुट्टै किन्न भनेर टाइम निकालेर जानु परेन, अफिस आएको टाइममा एकछिन ब्रेक टाइममा आएर लिन सकियो सामान।
बिहान 9:30 बजे बिक्री कक्ष आइपुग्नुभएका राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अजय गुरूङ सहुलियत पसलले समय र इन्धनको बचत गर्ने विचार व्यक्त गर्नुहुन्छ।
खाद्यान्न लगायतको सामानहरू सबै भिजिट गर्दैछु, डिस्काउन्ट रहेछ, राम्रै रहेछ, यो एकदम राम्रो भन्छु म। समयको पनि बचत भयो, टाढा जानु परेन, इन्धनको पनि बचत।
नेपाली किसानका उत्पादन मात्रै रहेको यस बिक्री केन्द्रमा अर्ग्यानिक खाद्य सामग्री खोज्नेहरू बढ़ी आउने गरेका छन्। खाद्य वस्तुको बजार भाव बढ़ेका बेलामा सरकारले नेपाली उत्पादन आफूले काम गर्ने कार्यालय अगाडि नै सुलभ मूल्यमा उपलब्ध गराउनुले राहत मिलेको महसुस गर्नुहुन्छ डाटा सेन्टरमा कार्यरत देवराज पौडेल।
किचन साइडमा चाहिने सम्पूर्ण चिजहरू सस्तो, राम्रो, नेपाली पनि आउने खाले भेटिएको छ। सिंहदरबारभित्रको कर्मचारीहरूलाई चाहिँ धेरै सजिलो हो।
सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, विभिन्न मन्त्रालयहरू, आयोगहरू र संघीय संसद, नेपाल टेलिभिजन र रेडियो नेपाल लगायतका निकायमा स्थायी र करार गरी झन्नै 6,000 कर्मचारी कार्यरत छन्। कम्पनीले हाल देशभर 193 स्थानबाट सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्दै आएको छ। त्यसो त यसअघि नै दुग्ध विकास संस्थानले सिंहदरबारभित्र दुग्धजन्य वस्तुको बिक्री कक्ष सञ्चालन गर्दै आएको छ। सार्वजनिक सेवा प्रभावलाई प्रभावकारी बनाउन, सुशासन कायम गर्न र चुस्त कर्मचारी संयन्त्रको अवधारणा सफल बनाउन खटिएका कर्मचारी तथा सेवाग्राहीका लागि सरकारले शुरू गरेको सुलभ मूल्य पसलले कार्यालय समय सकेर घर फर्कदा बाँकी रहने किनमेलको झन्झट पनि अन्त्य गरिदिएको छ।
रिपोर्टपछि बाँकी समाचार। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। पत्रकार श्रेष्ठका तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले हिजो थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। रिटमा बिना आधार पक्राउ गरिएको भन्दै उहाँलाई थुनामुक्त गर्न माग गरिएको छ। बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको थियो। बाढ़ी तथा पहिरोको कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज बिहानैदेखि अवरूद्ध भएका छन्। कालीगण्डकी करिडोर बागलुङ खण्ड र मध्य पहाड़ी लोकमार्गको बागलुङ खण्ड अवरूद्ध भएका हुन्। गैरातीदेखि परेको अविरल वर्षाको कारण बागलुङ नगरपालिका 13 स्थित कालाखोला बगरमा पहिरो खस्ता बिहानैदेखि सड़क अवरूद्ध छ। यस्तै मध्य पहाड़ी लोकमार्ग अन्तर्गत बागलुङको बुर्तीबाङ निसी खोला खण्डको निसी खोला गाउँपालिका 4 काना बजार नजिक ठाडा खोलामा बाढ़ी आउँदा मध्य पहाड़ी लोकमार्ग अवरूद्ध रहेको छ। यस्तै इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग वर्षाको कारण सड़क हिलो भएपछि अवरूद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सड़क भने सञ्चालनमा ल्याइएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्ग अन्तर्गत भोटेकोसी गाउँपालिका 4 किलोमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरूद्ध छ। भोटेकोसी गाउँपालिका 2 कोदारी स्थित इकुमा ढुङ्गा माटु र लेदुसहितको पहिरो खसेर सड़क अवरूद्ध छ। सोही गाउँपालिका 2 लिपिङमा सड़क भाँसिएपछि अरणीको राजमार्ग पनि अवरूद्ध भएको छ। रसुवाको उत्तरगया गाउँपालिका 5 खाल्टी स्थित त्रिशुली मैलुङ स्याफ्रुबेसी जाने कच्ची सड़क त्रिशुली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरूद्ध छ। रूकुम पश्चिमको 8 बेसकोट नगरपालिका 6 रिजे गार्ड खोला स्थित भेरी करिडोरको जाजरकोट डोल्पा सड़क पहिरोले अवरूद्ध छ। रूकुम पूर्वको भूमि गाउँपालिका 4 काँडा बगर भूमि गाउँपालिका 5 धौला पहिरा स्थित मध्य पहाड़ी लोकमार्ग पनि पहिरोको कारण पूर्ण रूपमा अवरूद्ध छ। लमजुङको मध्य नेपाल नगरपालिका 10 बिमेरे भन्ज्याङ स्थित मध्य पहाड़ी लोकमार्ग र बेसी शहर नगरपालिका 6 खरखरे भेर स्थित बेसी शहर मनाङ सड़क पनि पहिरोले पूर्ण रूपमा अवरूद्ध छ। म्याग्दीको रघुगंगा गाउँपालिका 2 बैसेरी र अन्नपूर्णा गाउँपालिका 7 महभेर स्थित बेनी जोमसुङ सड़क पनि पहिरोले पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। न्यूजील्याण्डको जासूसी निकायले चीनले आफ्नो भूमिमा व्यापक जासूसी गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएपछि चीनले त्यसलाई आधारहीन भन्दै कड़ा आपत्ति जनाएको छ। वेलिङटन स्थित चीनिया दूतावासले आज न्यूजील्याण्डको आरोपले चीन न्यूजील्याण्ड सम्बन्धलाई कमजोर बनाउने प्रयास भएको जनाएको हो। न्यूजील्याण्ड सुरक्षा गुप्तचर सेवाले यसै साता सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा चीनले न्यूजील्याण्ड विरूद्ध व्यापक रूपमा जासूसी गतिविधि सञ्चालन गरिरहेको चेतावनी दिएको थियो। प्रतिवेदनले चिनिया जासूसले व्यावसायिक सञ्जालका माध्यमबाट राज्यका गोप्य सूचनाहरू पहुँच भएका न्यूजील्याण्डका नागरिकलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको जनाएको थियो। जवाफमा चिनिया दूतावासका प्रवक्ताले जासूसी निकाय चीन विरूद्ध आरोप र निन्दाको लहर चलाउने अभियानको हिस्सा बनेको आरोप लगाउनुभयो। उहाँले चीन विरूद्ध लगाइएका आरोपले सामान्य आदान प्रदान र सहयोगलाई जासूसी वा हस्तक्षेपका रूपमा चित्रण गरेको तथा कतिपय आरोप पूर्ण रूपमा आधार रहेको टिप्पणी गर्नुभयो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। जेएनजी आन्दोलनका घाइते र शहीद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन। बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न सड़क खण्ड अवरूद्ध, आवागमन प्रभावित र चीनद्वारा न्यूजील्याण्डले लगाएको जासूसी आरोपको खण्डन। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।